ناظرین، سلسلہ ہمارا اسلام لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہوئے ہیں. اللہ کریم رب العزت جل وعلا ہم سب کو اسلامی تعلیمات کے مطابق زندگیاں گزارنے کی توفیق عطا فرمائے. ہمارے پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان مبارک عظمت عالی شان ہے کہ جو شخص صبح کے وقت 3 بار اور شام کے وقت 3 بار میری ذات اقدس پر درود بھیجے، اللہ اس کے صبحوں اور شام کی خطاؤں کو، غلطیوں کو، گناہوں کو معاف فرما دیتا ہے. یہ اللہ کی رحمت ہے. رب تعالیٰ نے اپنے ذمہ کرم پر بندوں کی خطاؤں کو اور گناہوں کو، اور جب اس طرح کی کوئی فضیلت بیان ہوتی ہے تو اس سے مراد عمومی طور پر گناہ صغیرہ ہوتے ہیں، کہ چھوٹے چھوٹے گناہوں کو اللہ ان نیکیوں کی بدولت وہ معاف فرما دیتا ہے. رب کعبہ ہم سب کو گناہ صغیرہ اور کبیرہ دونوں سے بچنے کی توفیق عطا فرمائے، اور کبیرہ گناہوں سے سچی توبہ کی توفیق عطا فرمائے کہ سچی توبہ سے اللہ گناہوں کو معاف فرما دیتا ہے اور ختم کر دیتا ہے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیکا یا سیدی یا رسول اللہ، وعلی آلک و اصحابک یا سیدی یا حبیب اللہ. مدشن کے ناظرین، موجودہ صورت حال کے مطابق امراض کا پھیل جانا، تکلیفوں میں آ جانا، دکھوں اور پریشانیوں میں جب آدمی آ جاتا ہے، بسا اوقات مبتلا ہوتا ہے پریشانیوں میں، اور بسا اوقات ایک ذہنی ٹینشن یہ لاحق ہوتی ہے، جبکہ ابھی کسی مرض یا کسی ایسے معاملے میں وہ مبتلا نہیں ہے. ہم مسلمان ہیں الحمدللہ، تو مسلمان کو اسلام نے بڑی واضح تعلیمات کے ساتھ زندگی گزارنے، اور پریشانی ہو یا خوشی ہو، دکھ ہو یا سکھ ہو، کسی بھی معاملے میں ہو، تو اسے ایک پورا نظریہ اسلام نے دیا ہے. تعلیمات اسلام کی اس بارے میں بڑی واضح موجود ہے، اور ہمارا تقدیر پر ایمان ہے. تقدیر کے خیر ہونے پر، شر ہونے پر، یہ ہمارا ایمان ہے. جو کچھ ہمارے مقدر میں ہے وہی ہوگا، اور جو ہماری تقدیر میں نہیں وہ کبھی نہیں ہو سکتا. جو مقدر میں ہے وہ سب کچھ ہوگا، اور جو تقدیر میں نہیں وہ نہیں ہو سکے گا اگرچہ کوئی کچھ بھی کر دے. اللہ رب العالمین نے قرآن مجید فرقان حمید میں اس حوالے سے ہماری یہ تعلیم فرمائی ہے. سورہ توبہ کے اندر ارشاد باری تعالیٰ ہے، بسم اللہ الرحمن الرحیم، قُلْ لَنْ يُصِيبَنَا إِلَّا مَا كَتَبَ اللَّهُ لَنَا هُوَ مَوْلَانَا وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ. ارشاد فرمایا، تم فرماؤ، ہمیں نہ پہنچے گا مگر جو اللہ نے ہمارے لیے لکھ دیا، وہ ہمارا مولا ہے، اور مسلمانوں کو اللہ پر ہی بھروسہ کرنا ہے. چاہیے اللہ پر توکل کریں، اللہ پر بھروسہ کریں. یہ ہمیں بالکل واضح ایک اسلامی اصول ارشاد فرما دیا گیا. نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، حضرت عبداللہ بن عباس رضی اللہ تعالی عنہما ان سے آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تمہیں یہ پختہ یقین رکھنا ہے, پختہ یقین رکھنا ہے کہ یقین رکھو اگر پوری امت اس پر متفق ہو جائے کہ تم کو فائدہ پہنچائے تو وہ نہیں پہنچا سکتی فائدہ مگر وہ جو اللہ نے تمہارے لیے مقدر فرمایا, اور اگر سارے لوگ جمع ہو جائیں تمہیں نقصان پہنچانے پر تو وہ نہیں پہنچا سکتے, نقصان بھی نہیں پہنچا سکتے مگر وہ جو تمہارے مقدر میں ہے, جو تقدیر میں لکھا جا چکا ہے وہ پہنچ کر رہے گا. اللہ اکبر. یہ ہمارے اسلام کی ایک خوبصورت اس حوالے سے تعلیم ہے. اللہ نے جن کو پیدا فرمایا ہے, تخلیق فرمائی ہے, تو ان کی تخلیق کے ساتھ ساتھ ان کی چیزیں, ان کے رزق کو, ان کے مرض کو, ان کی مصیبت کو, پریشانیوں کو, آسائشوں کو, آسانیوں کو, یہ سب چیز مقدر میں یہ لکھ دی. تو سب سے بڑی بات مسلمان کو اپنے اسلام پر اور اپنے اس ایمان پر یہ پختہ یقین رکھنے والی کیفیت کے ساتھ کہ جو میرے مقدر میں ہے وہ ضرور ملے گا اور جو مقدر نہیں ہے وہ نہیں ملے گا. میرے مقدر اور میری تقدیر میں اگر بیمار ہونا ہے تو بیمار ہونا ہوگا اور بیمار ہو جائے گا, اور میری مقدر اور میری تقدیر میں اگر بیماری نہیں ہے تو پھر کچھ نہیں ہوگا. یہ ایک واضح سا اصول ہے. تو سب سے پہلے ہماری توجہ وہ خالق کائنات کی طرف, مسبب الاسباب کی طرف وہ ہماری توجہ رہے اور اسی پر ہم وہ گامزن رہیں. لیکن اس گفتگو کا یہ ہرگز مطلب نہیں کہ آدمی کہے کہ ٹھیک ہے پھر تقدیر ہے تو تدبیر کی ضرورت نہیں. نہیں, تقدیر جو کچھ ہے وہ ہمارے ایمانیات وہ سب کچھ ہے, لیکن ہمیں اس کے حوالے سے علم نہیں ہے. انسان کو اللہ نے عقل, شعور سب چیزوں سے نوازا ہے, تو تدبیریں اختیار کرنا اس پر اس کو عمل کرنا ہے کہ تدبیر بھی اختیار کرے. لیکن تدبیر کے ساتھ ساتھ یہ صرف تدبیر پر ہی وہ توکل اور بھروسہ نہ کر لے, تدبیر کے ساتھ ساتھ, تدبیر کہتے ہیں حفاظتی اقدامات, اس کے ساتھ ساتھ وہ مسبب الاسباب اللہ رب العالمین کی طرف بھی نظر رکھے اور یہ اپنا نظریہ بنائے کہ اگر اللہ نے چاہا تو پھر مجھے کچھ نہیں ہوگا, اور اگر میرے مقدر میں ہے تو پھر سو میں جتنا بھی بچ لوں وہ مجھے ضرور جو ہے وہ مل کے رہے گا اور ایسا ہوگا. ہم دیکھتے ہیں رسول مکرم صلی اللہ علیہ وآلہ وسلم کی تعلیمات کو, تو آپ صلی اللہ علیہ وآلہ وسلم نے اس حوالے سے بھی ہماری بہت تعلیم ارشاد فرمائی ہے. نبی پاک علیہ السلام نے تدبیر کے حوالے سے یعنی کوئی حفاظتی اقدام کرنا, اس حوالے سے بھی ہماری آپ صلی اللہ علیہ وسلم نے واضح تعلیمات ارشاد فرمائی ہیں. ایک آدمی نے پوچھا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں, جب آپ صلی اللہ علیہ وآلہ وسلم نے یہ ارشاد فرمایا نا کہ بیماری اڑ کر دوسرے کو نہیں لگتی, تو وہ کہنے لگے یا رسول اللہ صلی اللہ علیہ وسلم ہم تو دیکھتے ہیں کہ ایک اونٹ خارش زدہ ہے اور دوسرا اونٹ وہ صحیح سلامت ہے. اب یہ خارش زدہ اونٹ اگر صحیح تندرست اونٹوں کے اندر آتا ہے تو وہ اسے بھی بیمار کر دیتا ہے, خارش زدہ کر دیتا ہے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اچھا ان اونٹوں کو اگر مرض اس سے لگا تو پھر پہلے کو کس سے لگا, پھر پہلے کو کس سے لگا. مطلب یہ ہے کہ اپنی توجہ اس طرف رکھو کہ پہلا بھی تو کسی وجہ سے بیمار ہوا, مرض لگا, سب سے پہلا وہ کیسے, تو بیماری بھی پھر اللہ کی طرف سے ہی اتاری گئی. تو جیسے پہلا بغیر کسی اس اسباب سے وہ بیمار ہوا تو یہ بھی بیمار جو ہے ہو سکتا ہے. اور پھر یہ بھی اگر ہم دیکھتے ہیں हर एक को इस तरह नहीं लगता, हर एक को, वरना अगर इसी तरह ही सारा मामला होता तो सारे ही बीमार हो जाना चाहिए, लेकिन नहीं लगता, हर एक को नहीं लगता। तो हमारी तवज्जो में जो असबाब की तरफ ज्यादा जाती है वो तदबीर इख्तियार करना अपनी जगह, लेकिन हमारी तवज्जो खालिक की तरफ, मालिक की तरफ हो, रब अज़्ज़ा वजल की तरफ हो कि अगर हमारे मुकद्दर में वो बीमारी है, वो तकलीफ है, तो फिर होके रहेगा ये सिलसिला, फिर हमारी कोई तदबीर काम नहीं करेगी। लेकिन चूंकि हमें तदबीर की भी तालीमात ये आप सल्लल्लाहु अलैहि वसल्लम से मिली है, आपके सहाबा से मिली है, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम के पास कुछ लोग बैत के सिलसिले में आए, तो आप सल्लल्लाहु अलैहि वसल्लम को जब खबर दी गई कि उनमें से एक शख्स ऐसा है जिसको जुजाम का मर्ज लगा हुआ है, तो उनसे फरमाया कि उसको रोक दो भाई, और फिर फरमाया कि उससे कह दो मैंने तुम्हारी बैत को कर लिया है। इधर आपने ये भी तालीम इरशाद फरमा दी एक तरह। और ऐसा भी वाक्य हुआ कि ऐसे मर्ज का एक आदमी मुब्तला था, तो उसको अपने साथ नबी पाक अलैहि सलाम ने बिठाकर खाना भी खिलाया, खाना भी खिलाया। उलमा ने बड़ी प्यारी बातें लिखी इसके तहत, फरमाया कि ये दोनों तरह के अशखास, ये सबके लिए एक तरह की तालीम है कि एक वो आदमी है कि जो ज़ईफुल एतिकाद होता है, जिसकी उमूमी नजर असबाब पर और इधर उधर पर, तो उसके लिए यही है कि वो इन चीजों से बचे, कि कल को अगर वाकई उसके साथ होना हो और वो किसी आदमी पर इसका इल्जाम डाले, तो शरीयत को ये पसंद नहीं है किसी भी इस तरह मुसलमानों की वो इज्जतों को उछाला जाए, उन्हें माजल्ला मनहूस करार दिया जाए, उन्हें उनसे इस तरह नफरत की जाए, उनके बारे में नफरत वाली बातें की जाए, ये शरीयत को पसंद नहीं। तो फरमाया उससे वैसे ही तुम बचो कि अगर तुम्हारे साथ भी वही होना हो तो पता चले कि उस पर सारा इल्जाम आ जाए, तो उसे बचने में ही आफियत है। और जिसका एतिकाद मजबूत, कभी कुछ नहीं होगा, जो अल्लाह चाहेगा वो होगा, वरना इसके अलावा कुछ नहीं होगा। तो कभी एतिकाद वाले के लिए भी हमारे प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की वो तालीम, साथ बैठ के खाना भी खाया तो बस ठीक। तो ये दोनों तरह की चीजें हमें ये समझनी चाहिए, और इस्लामी पॉइंट और इस्लामी नुक्ता वो हमें मुकद्दम रखना है। हम मुसलमान हैं और इन्हीं चीजों पर रहेंगे तो इंशाल्लाह इसके फवायद भी मिलेंगे, और जिन चीजों का ताल्लुक हमारी ईमानियात से है, इतिकाद से है, उसमें तकदीर है, तो ये सबसे हमारी मुकद्दम होना चाहिए ये मामला, अल्लाह ने मेरे मुकद्दर में। और अल्हम्दुलिल्लाह मुसलमान को तो इस वजह से ज़हनी सुकून मिलता है। जी हाँ मदचन के नाज़रीन, मुसलमान को बड़ा एक ज़हनी सुकून है, उसको पता है मौत आनी है, और उसका कोई एक सबब नहीं है, बगैर सबब के भी मौत आ सकती है, बगैर सबब के भी मौत वो आनी है। तो जब आनी है तो वो उसमें फिर उसको टेंशन वाली जरूरत नहीं होती। तो ये दोनों तरह की मदचन के नाज़रीन हमारे इस्लाम ने, हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसकी हमारे तालीम फरमाई है, और खूबसूरत ये हदीसों में, रिवायात में ये बयान फरमाया। आप सल्लल्लाहु अलैहि वसल्लम ने ये इरशाद फरमाया है कि इदा समयतुम बिताउन, जब ताउन के मर्ज से मुतालिक तुम किसी जगह ये सुन लो कि किसी जमीन पर ताउन फैल चुका है, ताउन बहुत एक मर्ज था और ऐसा मर्ज है कि उसकी वजह से आगे आगे ये सिलसिला बढ़ता और कई हलाकतें होती। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम ताउन के बारे में सुनो तो फिर उसमें दाखिल ना हो, उसमें दाखिल ना हो, उस इलाके में ना जाओ, और अगर तुम उसमें हो, वहां मौजूद हो, तो फिर वहां से बाहर ना आओ। तो ये जो फरमान है ना, ये भी एक तदबीर के हवाले से, तदबीर के हवाले से, यानी हिफाजती एक एहतमाम वो यहाँ पे इरशाद फरमाया। इमाम अल सुन्नत आला हजरत अल रहमा ने लिखा है कि सिर्फ ताउन का मर्ज बताना मकसूद नहीं, بلکہ ہر وہ وبا، ہر ایسی مہلک وبا اور خطرناک قسم کی وبا، یہ ان تمام کے بارے میں ہماری اسلامی طور پر تعلیم ہے کہ ہم اگر کسی جگہ سنیں تو وہاں نہ جائیں، اور اگر وہاں ہو تو پھر وہاں سے نکلے نہیں کہ خارج نہ ہو. حضرت عمر رضی اللہ تعالیٰ عنہ، جب آپ اپنا ایک قافلہ، ایک لشکر لے کر آپ شام کی طرف روانہ ہوئے، تو اس علاقے میں حضرت ابو عبیدہ بن جراح، آپ عشر مبشرہ میں سے صحابی ہیں رضی اللہ عنہ، اور بڑے جلیل القدر صحابی ہیں، وہ اس علاقے میں گورنر تھے، ان کے سپہ سالار تھے، چیف تھے. تو آپ ان کے استقبال کے لیے علاقے سے باہر آئے، حضرت عمر رضی اللہ تعالیٰ عنہ سے ملاقات ہوئی، تو آپ نے بتایا کہ اس علاقے میں نا طاعون کا مرض ہے. آپ کا قافلہ تھا تو آپ رک گئے، اندر نہیں گئے تو شہر میں، اس علاقے میں. فرمایا میں اس پہ صحابہ سے مشورہ کرتا ہوں. تو اکابرین صحابہ کو آپ نے اٹھایا، ان سے آپ نے مشورہ کیا. تو اس پوائنٹ پر، اس نقطے پر معاملہ طے ہوا کہ ہم اس علاقے میں نہیں جاتے. حضرت ابو عبیدہ بن جراح رضی اللہ عنہ وہ لینے آئے ہوئے تھے، ان کا استقبال کرنے آئے تھے، اور چاہ رہے تھے کہ اس علاقے میں جائیں. تو کہنے لگے کہ حضرت عمر سے کہ آپ کیا اس بات پہ آپ نے یہ فائنل کیا کہ ہم نہیں جاتے، کہ آپ اللہ کی تقدیر سے بھاگ رہے ہیں؟ تو حضرت عمر رضی اللہ تعالیٰ عنہ کہنے لگے کہ ابو عبیدہ، اگر آپ کے علاوہ کوئی اور بات کرتا تو پھر کچھ اور معاملہ ہوتا، لیکن آپ ایسی بات کر رہے ہیں مجھ سے. تو پھر آپ نے ان کو ایک مثال کے ذریعے سے بھی سمجھانے کی کوشش کی، بتایا کہ یہ یعنی ایک تدبیری معاملہ اختیار کیا ہوا ہے. اتنے میں حضرت عبد الرحمن بن عوف آئے رضی اللہ عنہ، انہوں نے آ کے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم کی ایک حدیث ہے میرے پاس اس حوالے سے. انہوں نے حدیث بیان کی، اور اس میں یہی بیان کیا کہ جب طاعون مرض کسی علاقے میں ہو تو تم وہاں داخل نہ ہو، اور جو وہاں ہے وہ ٹھہرا رہے. تو پھر حضرت عمر نے یہی فرمایا، ہم تقدیر کی طرف جا رہے ہیں، یعنی ہماری تقدیر ہی ہمیں اس طرف لے کر جا رہی ہے. تو یہاں جو اس طرح کے تدبیری معاملات اختیار کرنے ہوتے ہیں، حفاظتی معاملات اختیار کرنے ہوتے ہیں، وہ ہمیں کرتے رہنا چاہیے. اور حفاظت کے پیش نظر اس طرح کا معاملہ اختیار کرنا بالکل بجا ہے اور کرنا چاہیے، لیکن نظر خالق کائنات پر، نظر اللہ رب العالمین کی رحمت پر، جو مسبب الاسباب ہے، جو ان اسباب کو پیدا فرمانے والا ہے، تو اس طرف نظر ہونی چاہیے. بیچ میں اللہ رب العالمین کی قدرت کو، رب کے حکم کو، رب کی مشیت کو، ان سب چیزوں کو اپنے ذہنوں سے خالی نہیں کر لینا چاہیے. تدبیریں اپنی جگہ، اور اس کے ساتھ ساتھ توجہ مسلمان کی رب تعالیٰ کے بارگاہ میں ہونی چاہیے. تو تدبیر اختیار کرنا، حفاظتی معاملہ اختیار کرنا، یہ شرعی طور پر اسلامی پوائنٹ آف ویو سے یہ بالکل ٹھیک ہے، اور کرنا بھی ہمیں چاہیے. اور لیکن ساتھ ساتھ دوسری طرف بھی ہمیں ضرور اس میں توجہ بھی رکھنا. یہاں میں ایک بات عرض کروں کہ اگر کسی کو مرض لگ جائے تو ہمیں یہ نہیں ہے کہ ہم اس سے نفرت کریں. تدبیر اور چیز ہے، نفرت اور چیز ہے. اس سے برا جاننا، منحوس جاننا، اور یا کسی اور کو بھی لگ جائے اور اسی کو قصوروار ٹھہرانا، نہ نہ نہ، اس کی شریعت نہیں اجازت دیتی. اس کی شریعت یوں اجازت نہیں دیتی کہ ہم اس طرح کی مسلمانوں کی عزتیں اچھالتے رہیں اور انہیں بدنام کریں، بے عزت کریں، نہ. تو یہ دونوں باتیں ہمیں اچھی طرح سمجھنی چاہیے، تقدیر بھی ہو، تدبیر بھی ہو. یہ ہمارے اسلام کی خوبصورت تعلیمات ہیں. مدشن کے ناظرین، کچھ باتیں آپ کی خدمت میں پیش کی ہیں، تو امید ہے انشاءاللہ العزیز یہ مسئلہ کافی حد تک ہمیں اچھی طرح ذہن نشین وہ ہو گیا ہوگا. اور یاد رکھیں एक पॉइंट के बीमारियां जाहिर क्यों होती हैं, और ऐसी ऐसी बीमारियां कि जो पहले लोगों में मशहूर ना हुई, पहले लोगों में जाहिर ना हुई, वो बीमारियां जाहिर हो जाएं। इस हवाले से भी हमें अपने आमाल की तरफ भी गौर करना है, हमें ये भी देखना है। इतने लोगों की खबरें पढ़ने के बावजूद तदबीर और हिफाजती इकदामात की तरफ तवज्जो जाती है, लेकिन इस तरफ तवज्जो आखिर क्यों नहीं जाती कि मेरे साथ भी अगर मामला हो गया तो फिर आगे जिंदगी तो खत्म है और कब्र व आखिरत के ये मामला आते। सिर्फ एक मर्ज की बात नहीं कर रहा हूँ, किसी हादसा, कोई एक्सीडेंट हो, कोई रोजमर्रा के मामला में इस तरह की चीजें, वो उनका वुकू हो जाना कोई बड़ी बात नहीं, कोई बड़ी बात। एक मैसेज वो पढ़ा कि किसी अदारे में तातीलात हुई, अदारा कुछ दिनों के लिए बंद हुआ, जैसे तालीमी अदारे हमारे यहाँ आमतौर पे बंद है। तो एक बड़ा भाई अपने छोटे भाई को उस अदारे से लेने के लिए वहां पहुंचा कि वो वापसी लेकर आ जाए। अब ये उसको लेने के लिए जब वहां पहुंचा तो दोनों भाई ये बैठे और आ रहे, और रास्ते में एक्सीडेंट का शिकार हुए और दोनों ही इस दुनिया से रुखसत चले। एक वबा से बचने के लिए तदबीर थी ना, एक अंदाज था, और वो भी जाहिर बड़ा भाई भी खौफजदा होगा अपने छोटे भाई को लेने के लिए वहां पहुंचा, लेकिन वो नहीं जानते थे कि हकीकतन ये उसकी अजल, उसकी मौत का वक्त वहां मुकर्र है जो उसे लेकर जा रही। जी हाँ, हजरत सुलेमान अलैहि सलाम, उनके पास एक आदमी बैठा हुआ, अचानक हजरत इजराइल मलकुल मौत तशरीफ लाए, तो उन्होंने उस आदमी को बड़ा बिल्कुल जैसे कहते हैं ना, हैरानगी से और एक खौफजदा कैफियत के साथ देखना। तो वो आदमी बड़ा डर गया, हजरत इजराइल चले गए वहां से। उसने हजरत सुलेमान अलैहि सलाम से कहा कि आप अल्लाह के नबी हैं, अल्लाह ने आपको हवा पर कुदरत दी है, ताकत दी है, हवा को आप अपनी मर्जी से, अपने हुक्म से जिधर चाहते हैं कि हवा चलती है, तो आप हवा को हुक्म दें कि मुझे यहां से ना हिंद की सरजमीन पे फेंक दे। मेरे को इस आदमी से डर लग रहा था, तो हजरत सुलेमान ने हवा को हुक्म दिया और हवा उनके हुक्म के ताबे थी, लिया उस आदमी को वहां से हिंद में फेंक। थोड़ी देर गुजरी तो हजरत सुलेमान अलैहि सलाम की बारगाह में हजरत इजराइल अलैहि सलाम दोबारा आए, तो आपने उनसे पूछा कि भाई क्या मामला था। उस वक्त बड़े हैरानगी से उसको देख रहे थे, क्या मामला था। तो मौत के फरिश्ते ने कहा कि मैं हैरान इस वजह से हो रहा था कि इस बंदे की मौत का वक्त आ चुका है, और वो जो जगह है जहां इसकी रूह कब्ज करनी, वो हिंद की है, यहां से इतनी दूर है, और मैं हैरान ये हो रहा था कि टाइम पूरा इसका हो रहा है और ये अभी आपके पास बैठा हुआ है। लेकिन बस उसने खुद ही आपको कह दिया मुझे वहां पहुंचाइए, मुझे उससे डर लग रहा है, जबकि मुझे भी यही हुक्म था कि इसकी रूह वहां कब्ज करनी है। तो आपने इसको वहां एक लम्हे में उस तरफ पहुंचवा दिया, बस मैंने वहां जैसे ही वो वहां पहुंचा मैंने उसकी रूह। ये हमारे समझने के लिए बहुत काफी है कि जब अल्लाह का हुक्म है और वाज़े हुक्म है, अइनमा तकूनू युद्रिकुमुल मौत वलौ कुंतुम फी बुरूजिम मुशय्यदा, अगरचे तुम बड़े बड़े महल्लात में चले जाओ, मौत आकर रहेगी, उससे कोई बचने वाली सूरत नहीं है। ये हमारे एक ईमान है, अकीदा है, और ये तो हर एक मानता है कि मरना है, लेकिन मुसलमान के ईमान के साथ उसका ये अकीदा और इसका हुसन ये है, और जिस तरह उसको अकीदा रखना है कि हम सिर्फ एक्सपायर नहीं होंगे, मौत आएगी, उसके बाद हमें कब्र है, उसके सवालात हैं, फिर हशर में उठना है, इन सब चीजों को भी हमें अपने जहन में को रखना है। اللہ کی اطاعت اور فرما برداری والے کام کرتے رہنا چاہیے. حدیث میں فرمایا جب کسی قوم میں بے حیائی کے کام عام ہو جائیں تو ان میں طاعون اور وہ بیماریاں عام ہوتی ہیں کہ جو پہلے کبھی ظاہر نہ ہو. لوگ حیران ہو جاتے ہیں یہ بیماری کہاں سے آئی. نئے ماحول کو اپنے آپ کو دیکھنا, ارد گرد اس ماحول کو سدھارنے کی کوشش کرنی چاہیے. بے حیائی والے کام وہ اللہ کرے کہ ہمارے مسلمان ان سے پیک ہو جائیں, توبہ کریں, ان چیزوں کو موقوف کر دیں. یہ اللہ کے غضب کو دعوت دینے والی باتیں ہیں. اللہ میں اپنا سچا خوف عطا فرمائے, خوف الہی میں رونے والی آنکھ بھی عطا فرمائے, اور اس خوف میں مچلنے والا دل بھی عطا فرمائے. منشن کے ناظرین, آپ کے ہمارے ساتھ سوالات بھی کافی ہوتے ہیں اور میں نے کئی سوالوں کے جواب اس بیان کی صورت میں ہی دے دیے ہیں. امید ہے اس موضوع سے متعلق جو بھی اشکالات یا کچھ ذہنی باتیں ہوتی تو میں نے کافی حد تک ان چیزوں کو کور کرنے کی وہ کوشش کی ہے. ہم بڑھتے ہیں آپ کے سوالات کی طرف, تو دیکھتے ہیں کہ ناظرین آپ سے کیا پوچھنا چاہتے ہیں. جی,
یہ ارشاد فرما دیجئے کہ دعا کس طرح مانگی جائے کہ قبول ہو جائے.
اللہ رب العالمین کی بارگاہ میں دعا مانگیں اس یقین کے ساتھ کہ رب ضرور قبول فرمائے. پہلی یہ بات ہے کہ دل میں پختہ یقین ہو رب دعا ہماری قبول فرمائے گا, کیونکہ اس نے خود ہی رب نے حکم دیا ہے ادعونی استجب لکم, مانگو مجھ سے میں قبول کروں گا, میں تمہاری ان دعاؤں کو قبول فرماؤں گا. تو رب سے اس یقین کے ساتھ دعا مانگ لی. دعا کی قبولیت کے لیے ایک یہ ہے کہ اپنی خوراک, کھانے پینے اور ان چیزوں کو حلال اور پاکیزہ بنانا. رسول اللہ صلی اللہ علیہ وسلم کی بارگاہ میں کسی نے سوال کیا کہ میں چاہتا ہوں مستجاب الدعوا بن جاؤں, ہر دعا قبول ہو. فرمایا خوراک کو پاکیزہ بنا لو, ہر دعا قبول ہو. اپنا پہننا, اپنا کھانا, اپنا پینا, اپنی گاڑی, اپنا گھر, اپنا مکان, ان سب چیزوں میں حلال کے معاملات ہو. حرام جہاں آتا ہے وہاں اس کی نحوست پہلی یہی ہوتی ہے کہ آدمی عبادتوں سے محروم ہوتا ہے, اور عبادتیں کرتا ہے تو اس کے اندر عدم قبولیت ہوتی ہے. یہاں تک کہ حج ہے, عمرہ ہے, نیک عمل ہے, یہ سارے تو اس کے اندر حلال رقم, حلال پیسہ یہ استعمال کرنا ان کی قبولیت کے لیے شرط ہے. اور جب دعا مانگے کوشش کریں کہ دعا کے اندر آدمی باوضو ہو, خشوع خضوع کے ساتھ ساری توجہ اس طرف لگائے ہوئے رب کی بارگاہ میں وہ حاضر ہو. دعا مانگنے سے پہلے کچھ اس کا اہتمام بھی کر لے, یہ بھی دعا کی قبولیت کے لیے ایک سبب ہے. دعا مانگنے سے پہلے کوئی صدقہ بھی دیں, یہ بھی ایک دعا کی قبولیت کا سبب بیان کیا گیا ہے. قبلہ روح ہوں اور انتہائی آداب کے ساتھ, خشوع خضوع کے ساتھ رب کے حضور وہ دعا مانگے. دل مشغول ہو, ادھر ادھر ہاتھ رسمی طور پر اٹھا لیے نہ, اکیلے بھی دعا مانگ سکتے ہیں اور مانگنی چاہیے, یہ تعلق ختم نہیں کرنا چاہیے. نبی پاک علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں کہ جو شخص اکیلے تنہائی میں بیٹھے اور رب کو یاد کرے اس کی آنکھ میں سے آنسو ٹپک آئے, آنسو نکل آئے. پتہ کیا فرمایا, قیامت کے دن یہ آئے گا نا تو اللہ اپنے عرش کا سایہ اس پر کر دے. یہ وہ بندہ جو اکیلے میں بیٹھ کے رب کو یاد کرتا ہے اور اس کے آنسو نکل آتے ہیں, یہ روتا ہے رب کے محبت میں, رب کے خوف میں یہ روتا ہے. تو دعا کی قبولیت کے لیے یہ چیزیں, دعا مانگیں تو پہلے تسبیحات کچھ کر لیں, اللہ کے مبارک ناموں کا ورد کر دیں, یا اللہ یا اللہ یا اللہ, یا رحمان یا رحمان یا رحمان, یا ارحم الراحمین یا ارحم الراحمین یا ارحم الراحمین, اس طرح کی کلمات. پھر نبی پاک علیہ السلام پر درود بھیجیں اور پھر آپ دعا کریں, اور دعا کے آخر میں پھر درود بارگاہ رسالت میں بھیجیں. اول آخر جب درود اس طرح ہوتا ہے تو انشاءاللہ اس کی برکت سے یہ ہماری دعائیں بھی اللہ قبول کرے. और मेन पॉइंट दुआ की कबूलियत का कि जब आदमी आसानी में हो, आसाइश की जिंदगी गुजार रहा हो, तंदुरुस्ती की जिंदगी गुजार रहा हो, तो उस वक्त दुआ मांगना ना छोड़े। क्योंकि हदीस में ये इरशाद फरमाया गया है उस आदमी की, ये मफहूम अर्ज कर रहा हूं उस रिवायत का, कि दुआ जल्दी कबूल होती है कि जो आदमी आसानी के दिनों में, आसाइश के दिनों में अल्लाह से दुआ मांगना तर्क नहीं करता। ऐसा जब आदमी परेशानी में आता है, रब इसकी दुआ को बहुत जल्द कबूल फरमाता है, इसकी दुआ फौरन कबूल है। हम दुआ मांगते ही उस वक्त है जब नौकरी छूट जाए, हम दुआ मांगते ही उस वक्त जब बीमार हो जाए, हम दुआ मांगते ही उस वक्त है जब कोई तरह की परेशानी आ जाए। मांगनी चाहिए, उस वक्त भी अल्लाह से ही मांगना है। बिल्कुल दुआ मांगे, गिड़गिड़ाएं, लेकिन जब आसाइश वाली जिंदगी गुजार रहे हो, नौकरी की परेशानी नहीं, कारोबार की टेंशन नहीं है, सेहत सलामत है, तंदुरुस्ती है, अब भी दुआ को मौकूफ ना करें, रब से मांगते रहें। क्योंकि मेरा और आपका इसमें कोई कमाल नहीं, कमाल है तो वो अल्लाह रब्बुल आलमीन का कमाल है जिसने हमें ये नेमतें अता कर। इंशाल्लाह इन चीजों पर अमल करेंगे तो दुआ कबूल भी होगी। जी मजीद कॉल।
कोटा से मुदस्सर लिए तारी बात कर रहा हूँ जी। मेरा मुफ्ती साहब से सवाल ये है कि अगर 1 लाख रुपया बंदे के पास हो तो उसकी जकात कितनी बनती है, रहनुमाई फरमा दीजिए।
जकात जब निसाब पूरा हो जाता है तो उसकी 2.5% ये जकात हम पर लाजिम है। अब 1 लाख रुपया तो इसकी जकात 2,500 रुपये बनेगी। और इसका एक आसान सा फार्मूला है, आप जहन में रख लें तो इंशाल्लाह आपको बड़ी आसानी होगी और उसके मुताबिक आप अपनी जकात निकालने का हिसाब कर सकते हैं। कितना कुछ आपके पास माले जकात मौजूद है, करेंसी आप लिख लें 1 लाख रुपया, ठीक है, जेवरात आपके पास कितने हैं 2 लाख रुपए के, माल तिजारत आपके पास कितना है इतने अमाउंट का, अच्छा आपके पास प्राइस बॉन्ड है, आपके पास कुछ और इस तरह की चीजें हैं, सोना चांदी जो भी माल जकात है ना, उनको आप एक जगह जमा कर लें। अब ये टोटल अमाउंट आपका बना 10 लाख रुपए बिलफर्ज, तो अब इसको 40 पर आप तकसीम करेंगे, 40 पर इसको तकसीम करेंगे तो जो जवाब आएगा वो आपकी जकात है, तो 2.5% खुद ही निकल आएगा इसको। जैसे आपने 1 लाख को 40 पे तकसीम किया तो 2,500 रुपये आपके, ये 2,500 रुपये जकात के आ जाएगी। 50,000 रुपये 40 पे तकसीम करेंगे तो 1,250 आपकी जकात का फार्मूला, ये बिल्कुल इसके मुताबिक जवाब आपके सामने आ जाएगा। तो अब इसी तरह 1 लाख है, 2 लाख है, 5 लाख है, 10 लाख है, तो आप जब इनको 2.5% करेंगे तो बिल्कुल उसका जो जवाब आएगा, यानी 40 पर तकसीम करेंगे तो उसका जवाब बिल्कुल आपके सामने आ जाएगा। बहुत से लोग ये पूछते रहते हैं, तो ये फार्मूला अगर आप जहन में रखेंगे तो इनशाला जो इस तरह आपका माल है जिसकी जकवात हम पैसों की सूरत में ये देते हैं, तो ये पैसों के जरिए जो जकात निकालने का फार्मूला और आसान सा ये एक उसूल है, ये जहन में रखेंगे तो इंशाल्लाह कभी इस हवाले से उलझन नहीं होगी। जी नेक्स्ट कॉल।
मोहम्मद इरफान अत्तारी सुल्तान से अर्ज कर रहा हूँ। हुजूर मेरा सवाल ये है कि क्या ईद उल फितर का जो फितरा होता है वो हम अपने किसी रिश्तेदार को दे सकते हैं, और उनको बताना भी लाजिम है कि ये फितरा दिया जा रहा है।
किसी को भी जकात की रकम आप दे रहे हो या फितरा दे रहे हैं या आप कोई सदका दे रहे हैं तो बताने की जरूरत नहीं कि ये जकात है, ये फितरा है, ये सदका है, ये क्या है। हाँ, जिनमें शरीयत मुतारा ने निसाब रखे ना, यानी फितरा एक आदमी साहिब निसाब निकालता है, अब ये किसको दिया जाएगा, तो ये उसी को दिया जाएगा जो जकात का हकदार है, जो शरई तौर पर जिसको जकात भी दी जा सकती है और वो जकात का हकदार भी है, उसे फितरा भी दे सकते हैं। और ये याद रखें, फितरा हम लाजमी नहीं कि रमजान के आखिरी दिनों में दें, हम पहले भी दे सकते हैं, रमजान आने से पहले भी दे सकते हैं, ये भी याद रखें। जी हाँ, ये हम अपना सदका फितर निकालना चाहें तो वो पहले भी दे सकते हैं। अब ये देना किसको है कि जिसको जकात दी जा सकती है, तो रिश्तेदारों में वो कि जिनको जकात की रकम आप दे सकते हैं उन्हें फितरा भी दे सकते हैं। زکات کنہیں دے سکتے ہیں اور کنہیں نہیں دے سکتے ہیں، یہ پوری تفصیل ہے. ایک مختصراً میں نے بات ایک اصول کے طور پر عرض کر دوں، جو اصول و فروع ہیں، یعنی آدمی جن کی اولاد میں سے جو اس کے آبا و اجداد ہیں، یعنی ماں باپ، اس کے دادا دادی، اس کے نانا نانی، ان کو زکات نہیں دی جا سکتی اور نہ ہی ان کو فطرہ دیا جا سکتا ہے. جو ان کے بچے ہیں، یعنی آدمی کے اپنے بچے بچیاں، پوتے پوتیاں، نواسے نواسیاں، ان کو بھی زکات نہیں دی جا سکتی اور فطرہ بھی نہیں دیا جا سکتا. میاں بیوی ایک دوسرے کو نہ زکات دے سکتے ہیں اور نہ وہ فطرہ دے سکتے ہیں. تو جو اس طرح کے عزیز رشتہ دار جو بیان کیے گئے کہ جن کو یہ چیزیں نہیں دے سکتے تو ان کو نہیں دے سکتے، اور جن کو دی جا سکتی، مثال کے طور پہ بھائی اپنے بھائی کو زکات دے سکتا ہے جبکہ جس کو زکات دی جا رہی ہو وہ شرعی فقیر ہو اور اس کو زکات دی بھی جا سکتی ہو تو وہاں اسے دی جا سکتی ہے. تو جہاں دینے کی رخصت ہے، اجازت ہے، تو وہاں بالکل آپ دے سکتے ہیں، اور جہاں اسلامی طور پر دینے کی اجازت نہیں ہے تو وہاں اس کی بالکل ممانعت ہے، اور اس کا خیال بھی رکھنا چاہیے ہمیں. اس طرح کے اسلامی طور پر ان چیزوں میں تمام کا ہمیں خیال بھی رکھنا ہوگا. اور یاد رکھیں، بتانے کی ضرورت نہیں ہے، دل میں آپ کی نیت وہ کافی ہوگی. اللہ کریم رب العزت جل وعلا ہم سب کو اسلامی ان خوبصورت تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ نبی صلی اللہ علیہ وسلم.
ہمارا اسلام ہمارا